Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duitoplu, Sat Megahertz. युवाहरूलाई उद्यमशील बनाउन राष्ट्रिय युवा परिषदले सुर्खेतका सातवटा समूहलाई 35 लाख रकम दियो। युवाहरू उद्यमशील बन्दै
नेपालले वैशाख 4 गते भू उपग्रह प्रक्षेपण गर्ने।
केन्यामा हेलिकप्टर दुर्घटना हुँदा 4 जनाको मृत्यु, दुर्घटनाको कारण खुल्न बाँकी।
र आयोजक झापा 11 झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश, एन्फाको नयाँ लोगो सार्वजनिक। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। राष्ट्रिय युवा परिषदले सुर्खेतका सातवटा समूहलाई युवा उद्यमशील बनाउनका लागि 35 लाख रकम दिएको जनाएको छ। परिषदले समूह मार्फत उनीहरूलाई उद्यमशीलता र रोजगारी प्रबन्धनका लागि रकम दिएको जनाएको छ। विन्दुनगरमा पत्रकार सम्मेलन गरेर परिषदले आफ्नो स्थापनाको 3 वर्षको अवधिमा महत्वपूर्ण काम गरेको दावी समेत गरेको छ। परिषदले देशभरका 47 जना युवाहरूलाई शैक्षिक प्रमाणपत्रका आधारमा बिना धितो ऋण उपलब्ध गराएको जनाएको छ। परिषदका कार्यकारी उपाध्यक्ष माधव प्रसाद ढुङ्गेलले देशभर 399 जना युवा उद्यम समूहलाई 5 लाखका दरले बिना धितो रकम दिएको बताउनु भएको छ। उहाँले 1585 जनालाई सिप विकास तालिम, 550 जनालाई सिप परीक्षण र 550 जनालाई नै वस्तुगत सहायता प्रदान गरेको बताउनु भएको छ। उपाध्यक्ष ढुङ्गेलले अहिलेसम्म 619 जनालाई युवा निशुल्क सहयोग तथा 408 जनालाई जोखिमयुक्त युवा पुनर्स्थापना कार्यक्रम सञ्चालन गरेको बताउनु भएको छ। उहाँले कर्णाली लगायत यस क्षेत्रमा युवाहरू रोजगारीका लागि बाह्य देशमा जान बाध्य भएको भन्दै देशमै रोजगारी दिने खालका कार्यक्रम ल्याउन आफूहरू लागि परेको बताउनु भएको छ। यसैबीच सुर्खेतका विभिन्न ठाउँका युवाहरूले अहिले उद्यमशीलता तालिम लिएर आफ्नो व्यवसाय सञ्चालन गरेको राष्ट्रिय युवा परिषद सुर्खेतका अध्यक्ष टेकेन्द्र कुमार बस्नेतले जानकारी दिनुभएको छ। उहाँले अहिले सुर्खेतमा 30 जना युवाहरूले इलेक्ट्रिसियन त्यस्तै मोबाइल्स रिपेयरिङ र सिलाई कटाई तालिम लिएको बताउनु भएको छ। कर्णाली प्रदेशको जुम्ला र सुर्खेतको सिम्ता गाउँपालिकामा रहेका युवालाई नमुना युवा गाउँपालिका कार्यक्रम सञ्चालन गरिसकेको अध्यक्ष बस्नेतको भनाइ छ।
यता डोटीको विभिन्न ठाउँमा पनि बिना ब्याजमा रकम पाउन थालेपछि युवा कृषकहरू व्यवसायमा आकर्षित हुन थालेका छन्। सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रमबाट बिना ब्याजमा रकम पाउन थालेपछि उनीहरू कृषि तथा पशुपालन व्यवसायतर्फ आकर्षित बनेका हुन्। शिखर नगरपालिका 5 का युवक डबल बोहराले गाउँमै समूह गठन गरी सामूहिक बाख्रा पालन व्यवसाय गर्दै आउनु भएको छ। डोटी बहुमुखी क्याम्पसबाट राजनीतिक शास्त्रमा स्नातोत्तर गर्नुभएका अनिरा सुबीका जिल्ला अध्यक्ष समेत रहनुभएका उहाँले आय आर्जन गर्न व्यवसाय रोजेको बताउनुभयो। सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रमबाट बिना ब्याजमा 5 लाख ऋण लिएर आफूले बाख्रा पालन खेती गर्दै आएको बताउनुभयो।
कर्णाली प्रदेश सरकारले जारी गर्न लागेको सार्वजनिक प्रसारण विधेयकले कर्णालीको पत्रकारितालाई अङ्कुश लगाउन खोजेको सुर्खेतका पत्रकारहरूले आरोप लगाएका छन्। पत्रकारले प्रदेश सरकारले प्रेस स्वतन्त्रतालाई समेत अङ्कुश लगाउने गरी विधेयक तयार पारेको गुनासो गरेका हुन्। पत्रकार महासंघले आयोजना गरेको प्रदेश र संघमा बन्ने कानूनका सम्बन्धमा छलफल कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले सरकारले तयार गर्ने कानूनले प्रेस स्वतन्त्रतालाई बन्देज लगाउन नहुने बताउनु भएको छ। पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले सरकारले बनाउने ऐनमा पत्रकारको सहजतालाई पनि ध्यान दिनुपर्ने बताउनु भएको छ। पत्रकार महासंघका पूर्व कोषाध्यक्ष सूर्यमणि गौतमले अभिव्यक्ति स्वतन्त्रतालाई छुटाउन नहुने बताउनु भएको छ। यस्तै पत्रकार टीका विष्टले महिलाले नेतृत्व गर्ने सञ्चार माध्यमको दर्ता तथा नवीकरण शुल्कमा 25% छुटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ। पत्रकारले प्रदेश ऐनमै पत्रकार श्रमजीवी ऐन कार्यान्वयनका विषयमा पनि ध्यान दिन आग्रह गरेका छन्। छन्। कार्यक्रममा विमाननगरमा कार्यरत पत्रकारको उपस्थिति रहेको थियो। कर्णाली प्रदेश सभाको 15 गते बसेको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले सार्वजनिक प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्नुभएको थियो।
राष्ट्रिय युवा परिषदले युवाहरूलाई उद्यमशील बनाउन विभिन्न कार्यक्रम गर्दै आएको छ। परिषदले कर्णाली प्रदेशमा झन्डै 250 भन्दा धेरै युवाहरूलाई उद्यमशील बनाउनका लागि विभिन्न सिपमूलक तालिम समेत गर्दै आएको छ। यसै सन्दर्भमा मैले युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव प्रसाद ढुङ्गेललाई युवा परिषदले युवाहरूका लागि के काम गर्दै आएको छ भनी सोधेको छु।
राष्ट्रिय युवा परिषदले शिक्षाको गुणस्तरीयताको निमित्त पोलिसीमा ब्याकिङ गर्ने काम गर्छ र शिक्षा मन्त्रालयलाई कस्तो शिक्षा चाहिन्छ त्यो देशमा र हामीले नेपाल सरकारद्वारा लगानी गरेर सञ्चालन गरेका शैक्षिक संस्थाहरूलाई अब्बल बनाउन, त्यसमा विद्यार्थीको आकर्षण सृजना गर्न, त्यहाँ गुणस्तरीयताको प्राण भर्न र त्यो शिक्षालाई व्यावसायिक बनाउन दिशा लिनुपर्छ भन्ने विषयमा निरन्तर बहस र त्यसका सम्बद्ध त्यसका क्षेत्रका विज्ञहरूसँग अन्तर्क्रिया र युवाहरूको मत अभिमत र त्यो पब्लिकको समेत रायलाई चाहिँ मन्थन गर्दै नेपाल सरकारलाई त्यसको ब्याकिङ गर्ने काम गर्छ।
अहिले यस क्षेत्रमा चाहिँ यो राष्ट्रिय युवा परिषदसँग युवाहरू कतिको आकर्षित हुँदै जानु भएको छ, जुन अब 3 वर्षको अवधिमा तपाईँहरूको कार्यक्रमप्रति उहाँहरूको आकर्षण कस्तो छ?
अहिले त दुबई, मलेसिया, कतार, बहराइन, अफगानिस्तान जस्ता विदेशबाट समेत युवाहरू युवा परिषदमा अब राति अनलाइनमा होस्, टेलिफोनमा होस्, निरन्तर हामीले के पाउँछौँ, के हुन सक्छ, हामी देश फर्किन चाहन्छौँ भन्ने कुराको इनिसिएसन गर्ने त्यो इन्ट्री छलफलको विषयवस्तु यही हामीसँगै बनाउनुहुन्छ। अब हामीले गरेको पहलगमीका आधारमा हामीले जुन लोनको एउटा स्किमलाई हामीले चाहिँ एउटा ग्रान्ड स्किमको रूपमा चाहिँ अर्थ मन्त्रालयबाट जारी गर्ने ठाउँमा जुन पुर्यायौँ त्यो चाहिँ आम युवाको बिचमा जुन राम्रो ढङ्गले उनीहरूले जानकारी पाउनु भएको छ उहाँहरूले युवा परिषदलाई नै त्यसको एउटा चाहिँ सेन्टर पोइन्ट बनाउनुहुन्छ। र अहिले पनि मलाई लाग्छ तालिम लिन आउने, परामर्श लिन आउने, मार्गदर्शन लिन आउने, कन्फ्युजन पऱ्यो भने त्यो सम्पर्क गर्ने केन्द्रको रूपमा युवा परिषदलाई उहाँले ठान्नुहुन्छ। र अहिले 3 वर्षको दौरानमा हामीले युवाहरूको एउटा हब र युवाहरूको एउटा लिडिङ अर्गनाइजेसन यो हो भन्ने कुराको प्रत्यावर्ति चाहिँ गराउन सफल भएका छौँ।
जस्तो अब यो युवाहरूलाई चाहिँ देशमै स्वरोजगार बनाउने योजनामा चाहिँ तपाईँले के कामहरू गर्दै हुनुहुन्छ र तपाईँहरूको भावी योजना के छ?
अहिले हामीले यो युवाहरूलाई सबभन्दा नेतृत्व विकासको क्षमता अभिवृद्धि गर्ने, युथ पार्लियामेन्ट सञ्चालन गर्ने र त्यो ओडा क्लब 6,743 ओडामा युवा क्लब बनाउने, त्यसको ओनरसिप स्थानीय तहलाई दिलाउने, स्थानीय तहकै फन्ड, प्रदेश तहकै फन्ड र केन्द्रीय सरकारकै फन्ड, सबै फन्डलाई एकीकृत रूपमा परिचालन गर्ने, कार्यान्वयन निकायको रूपमा स्थानीय तहलाई इस्टाब्लिस गर्ने र स्थानीय तहमा त्यो युवा क्लबहरूलाई भोलेन्टियरली मोबिलाइज गर्ने, उनीहरूलाई उद्यमशीलताका ट्रेनिङहरू दिने, वित्तीय साक्षरताको ट्रेनिङ दिने, उनीहरूलाई एउटा पुलको रूपमा जस्तो क्याम्पेनमा परिचालित गर्ने युवाहरू त्यहीँबाट बनाउने र त्यहीँबाट इकोनोमिक आर्जन गर्ने र यो देशका सम्भावनाका क्षेत्र के हुन्, हाम्रो गाउँभित्र के हुनसक्छ, यहाँ के उद्यम हुनसक्छ, हाम्रो पानीमा के छ, हाम्रो वनमा के छ, हाम्रो डाँडामा के छ, हामीभित्र वरिपरि इकोनोमिक आर्जन गर्ने विषयवस्तुहरू के छन् र यो सबै विषयवस्तुलाई नलेज सम्प्रेषण गर्दै उनीहरू मार्फत सिङ्गो जनताको बिचमा एउटा पोजिटिभ भाइभ क्रिएट गर्ने काम हामीले गर्छौँ। मलाई लाग्छ यही नै स्वरोजगारको यात्रा निर्धारण गर्ने विषयवस्तु लाग्छ।
जस्तो अब धेरैहरूलाई तपाईँले उद्यमशील बनाए, यतिजनालाई तालिम दिए पनि भन्नुभयो, अब यो अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश केही विकटको क्षेत्रमा पनि रहेको छ, यस क्षेत्रका कतिजना युवाहरूले चाहिँ तपाईँहरूको उद्यमशील तालिम या बिना धितो ऋण चाहिँ पाउन सफल भएका छन्?
250-250 रेसियोमा मलाई लाग्छ यहाँका युवाहरूले केही यो मिडिल क्लासको ट्रेनिङ लिएका होलान्, टेन्टेटिभ डाटा मलाई त्यस्तो लाग्छ, किनकि हामीले मोडल मात्रै खडा गरेका हौँ, हामीले ठुलो ह्युज एमाउन्टमा हामीले ट्रेनिङको काम गरेका छैनौँ, किनकि ट्रेनिङ दिने अरू धेरै त्यसका एक्सपर्ट अर्गनाइजेसनहरू छन्। हामीले केही नयाँ मोडलहरू खडा गर्न खोजेको हो, त्यो मोडल खडा गरेर ट्रेनिङ दिने सङ्घ संस्थाहरूलाई समन्वय गर्दै त्यसलाई प्रभावकारी बनाउन खोज्या हो, ट्रेनिङ प्राप्त युवालाई रोजगारमा सामेल गराउन खोज्या हो। मलाई लाग्छ हामीले ट्रेनिङ दिएका युवाहरू केही न केही काम गरिरहेकै छन् र स्वरोजगार उनीहरू आफैले खोजिरहेकी छन्, कतिले व्यवसाय सुरु गरेका छन्, कतिले हामीले हाम्रो तर्फबाट लोनको निमित्त ब्याङ्किङ पनि गरेका छौँ, र कतिले आफै पनि चाहिँ त्यो स्वरोजगारमा सामेल हुने एउटा परिस्थिति चाहिँ निर्माण भएको।
प्रक्रिया के हुन्छ यो लोन लिनका लागि या तालिम लिनका लागि युवाले चाहिँ के कुरा चाहिँ प्रक्रिया पुर्याए पनि यो चाहिँ लिन पुग्नु?
अहिलेसम्म त हाम्रो मोडल त जिल्ला युवा समितिमा त्यसको रुचिसहितका हामीले एउटा 20-30-40 एउटा क्लस्टरहरू हामीले पठाइदिएका हुन्छौँ। त्यो भित्र रुचि पहिचान गरेर जिल्ला युवा समितिले विज्ञापन गर्छ र युवाहरूले निवेदन दिन्छन्, निवेदनहरूको कलेक्सन हुन्छ। त्यसमा सबभन्दा धेरै इन्ट्रेस्ट जेमा छ त्यसको प्राथमिकता आधारमा हाम्रो स्रोतलाई समेत ध्यान दिएर हामीले यहाँ ट्रेनिङ चलाइदिन्छौँ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव प्रसाद ढुङ्गेल भेरी खबरसँग कुराकानी गर्दै। हामीसँग रिपोर्टसँगै खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले युवाहरूलाई उद्यमशील बनाउन राष्ट्रिय युवा परिषदले सुर्खेतका 7 समूहलाई 35 लाख रकम दियो। युवाहरू उद्यमशील बन्दै कर्णाली प्रदेश सरकारले जारी गर्न लागेको सार्वजनिक प्रसारण विधेयकले कर्णालीका पत्रकारलाई अङ्कुश लगाउन खोजेको सुर्खेतका पत्रकारहरूको आरोप लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले आउँदो वैशाख 4 भू उपग्रह प्रक्षेपण गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालले स्याट 1 नामक भू उपग्रह प्रक्षेपण गरिन लागेको हो। गत फागुन 3 विश्वविद्यालयले पत्रकार सम्मेलन गरी वैशाखमा प्रक्षेपणको तयारी भएको भनेको भए पनि गते भने निश्चित गरेको थिएन। झन्डै 400 माथि आकाशबाट भू उपग्रह प्रक्षेपण गर्ने तयारी अघि बढेको नास्टका उपकुलपति सानो बाबु श्रेष्ठले बताउनु भएको छ। भू उपग्रह निर्माणबाट विगतमा नेपालले लिने गरेका विभिन्न तथ्य तथा तथ्याङ्क सङ्कलनमा खर्च हुने रकम जोहो हुने भएको छ। भू उपग्रहको माध्यमबाट अन्य देशले प्रक्षेपण गरेको अर्को भू उपग्रह नजिक पर्दा त्यसबाट पनि छप्सेवा लिन सकिने श्रेष्ठको भनाइ छ।
महाशिवरात्रि आराध्यादेव भगवान शिवको पूजा आराधना गरेर हिजो सुर्खेत सहित देशभर मनाइएको छ। प्रत्येक वर्ष फागुन चतुर्दशीका दिन पर्ने शिवरात्रि पर्वमा हिन्दू धर्मावलम्बीहरूले हिजो बिहानैदेखि नदी, ताल, कुण्ड र तलाउमा स्नान गरी शिवालयहरूलाई शुद्ध पर्वको रूपमा पूजा समेत गरेका छन्। यसै अवसरमा सुर्खेतको वीरेन्द्रनगर लाटीकोइलीमा रहेको प्रसिद्ध शिव मन्दिरका साथै वीरेन्द्रनगरकै खजुरा, इत्राम, गणेशोक लगायतका शिवालयमा भगवान शिवको पूजा आराधना गर्नेहरूको भीड समेत लागेको थियो। सुनौ यसै सन्दर्भमा तयार पारेको एक रेडियो सामग्री।
सुर्खेत सहित देशभर भगवान शिवको पूजा आराधना गरी महाशिवरात्रि मनाइएको छ। प्रत्येक वर्ष फागुन चतुर्दशीका दिन पर्ने शिवरात्रि पर्वमा हिन्दू धर्मावलम्बीहरू बिहानै नदी, ताल, कुण्ड र तलाउमा स्नान गरी शिवालयहरूमा गई श्रद्धापूर्वक पूजा गर्ने गर्दछन्। शिवरात्रिका अवसरमा हिन्दू धर्मावलम्बी महिलाहरू श्रीमानको लामो आयुको लागि व्रत बस्ने गरेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 11 सुर्खेतका चण्ड लामिछाने शिव पार्वतीको मिलन भएको दिन र घर परिवारमा सुख समृद्धि प्राप्ति होस् भन्ने विश्वासका साथ व्रत बसेको बताउनुहुन्छ।
यो शिवरात्रि चाहिँ शिवको जन्मोत्सव पनि र शिव पार्वतीको पनि मिलन भएको दिन भएकोले विशेष यसलाई मानिन्छ। घर परिवारमा सुख समृद्धि, आफ्नो श्रीमानको लामो आयुको लागि नै हामीले व्रत बस्ने गरेका छौँ।
शिवजी उत्पन्न भएको रातका नामबाट नामकरण गरिएको यो पर्व कालरात्रि, महरात्रि, सुखरात्रि र शिवरात्रि नामक 4 मध्ये एक पवित्र पर्वका रूपमा पुराणमा उल्लेख रहेको छ। यता वृन्दनगर छ सुर्खेतका सरिता पन्त भने पहिले देखि नै चले आएको संस्कृति संरक्षणका लागि आफू व्रत बस्ने गरेको बताउनुहुन्छ।
युगदेखि नै अब चले आएको परम्परा रीतिरिवाजलाई मान्दै आएका छौँ। म पनि धेरै विश्वास गर्छु, त्यही भएर नै म यहाँ पूजा गर्न आएको छु। अनि खासमा त्यही बुढाको आयु लामो होस् भनेर नै, अनि शिव पार्वतीले पहिलेदेखि नै ऊ गरेको हुनाले नै त्यही भएर नै म व्रत बस्छु।
यस्तै वृन्दनगर सुर्खेतका झरना थापा मगर अविवाहित महिलाहरू असल श्रीमान पाइन्छ भन्ने विश्वासका साथ व्रत बस्ने गरेको बताउनुहुन्छ।
विशेष गरी शिवरात्रि हिन्दू धर्म हुने मान्दै आइरहेको पुराना रीतिरिवाजलाई एउटा जगेना गर्नुपर्छ भनेर हामीले यो पाइला अगाडि सारेको, जस बिहे नभएकाले अब राम्रो श्रीमान पाऊ भन्ने त्यस्तै सोचमा व्रत बसिरहेको हुन्छ भने बिहे भएकाले चाहिँ श्रीमानको आयु लामो होस् भनेर बस्छन्। अनि यसमा चाहिँ यही हो कि हिन्दू धर्मको विशेष मानिन्छ शिवजीलाई सम्झिएको भनेर हामीले यसरी नै मान्दै आएका छौँ।
भगवान शिवलाई मनपर्ने दुध धतुरो बेलपत्र चढाई पूजा गर्ने र व्रत बसी रातभरि जागराम गरेमा सिद्धि प्राप्त भई यमलोक जानु नपर्ने धार्मिक विश्वास समेत रहि आएको छ। यस्तै वृन्दनगर आठ इत्रामका सिर्जना जीशीलाई भने शिवजीको प्रसादको रूपमा भाङ धतुरो प्रयोग गरेर समाजमा विकृति फैलिएको भन्दै चिन्ता लागेको छ।
हिन्दू परम्परा अनुसार हाम्रो रीतिथितिलाई जगेना गर्नु पर्दछ, तर पनि अहिलेको युवाहरूमा के देखिरहेको छ भने जथाभावी भाङ धतुरो सेवन गर्ने र भिन्न विकृतिहरू फैलाउने, यसले गर्दाखेरि एउटा रीतिथितिमा नकारात्मक असर परेको र बाहिर नकारात्मक सन्देश फैलिएको महसुस भइरहेको। भाङ धतुरो प्रसादको रूपमा हल्का हल्का मन्दिरमा यता दिन्छ भन्दा ठिक हो, तर अहिलेका पुस्ताहरूले उल्टो गरिरहेछ, त्यो गर्नै नहुने कुरा हो।
शिवरात्रिका अवसरमा घर घरमा चोक मठ मन्दिर लगायतका स्थानमा दाउराको धुनी जगाई भजन कीर्तन समेत गर्ने गरिन्छ। भगवान शिवको पूजा गर्दै हरेक वर्ष शिवरात्रि मनाउनुको महत्व के छ त? सिद्धेश्वर महादेव मन्दिर वीरेन्द्रनगर आठ सुर्खेतका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद पौडेल,
यस मन्दिरमा सिद्ध बाबाको विश्वासको साथ व्रत बसेर यहाँ चाहिँ आउने व्यक्तिको मनोकामना मनले चिताएको कुरा सिद्ध गरिदिनुहुन्छ बाबाले भन्ने विश्वास छ। शिव नै सत्य हो भन्ने सबैको विश्वास छ। सम्पूर्ण मानव जातिहरूले आफ्नो आत्मालाई परमात्मामा मिलाउनको लागि भक्तहरू व्रत बसेर भगवान शिवको आराधना पूजा गर्छन्। व्रत बसेर भगवान शिवको दर्शन गरेपछि मुक्ति हुन सकिन्छ भन्ने जनविश्वास छ। त्यही विश्वासका साथ मानिसहरू व्रत बस्ने गर्छन्।
खबरहरू अझै बाँकी नै छन्, अहिलेलाई भने यो अर्को विश्राम।
साइनिङ अस्पताल आएन
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सरेफेरोसँगै अन्य खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर, रोल्पामा अज्ञात रोगका कारण दुई महिनादेखि विद्यार्थीहरू बिरामी पर्न थालेपछि पिताराज आधारभूत विद्यालय का अभिभावक र शिक्षक चिन्तित बनेका छन्। उपचारका अनेक उपाय गर्दा पनि बिरामी निको नभएपछि उनीहरू चिन्तामा परेका हुन्। विद्यार्थीहरू काप्ने, मुर्चा पर्ने, चिच्याउने र रुने कराउने गर्न थालेपछि केही समय अघि चार दिनका लागि विद्यालयको पठन पाठन समेत बन्द गरिएको थियो। सुरुमा यस्तो समस्या कक्षा छ र सातका अध्ययनरत विद्यार्थी छात्रामा देखिएको थियो। दैनिक चार पाँचजनामा यस्तो समस्या देखिएपछि विद्यालयले जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका स्वास्थ्यकर्मीबाट तनाव व्यवस्थापन सम्बन्धी कक्षा समेत सञ्चालन गरेको थियो, तर कक्षा लिए पनि विद्यार्थीहरूमा समस्या जस्ताको तस्तै रहेका कारण विद्यालय नै बन्द गर्न परेको विद्यालयका प्रधानाध्यापक लीला आचार्यले बताउनुभयो।
डोल्पाको ठुलीभेरी नगरपालिका सात जुफालमा राखिएको मोबाइल टावर भरपर्दो नभएपछि स्थानीय नागरिक मर्कामा परेका छन्। दैनिक 17 घण्टासम्म लोडसेडिङ हुन थालेपछि सञ्चारविहीन भएको त्रिपुराकोटवासीको गुनासो छ। घाम लागे आउने र बादल लागे जाने टावर भएपछि दैनिक आकाश हेरेरै टावरको प्रतीक्षा गर्न थालिएको बताइएको छ।
भेरी खबरमा अब लागौँ एउटा विदेशको खबरतर्फ। केन्याको उत्तर पश्चिममा हेलिकप्टर दुर्घटना हुँदा चारजना अमेरिकी पर्यटक सहित केन्याली पाइलटको मृत्यु भएको छ। प्रहरीले हेलिकप्टर लेक टुनानमा दुर्घटना भएको जनाएको छ। हेलिकप्टरमा सवार सबैको मृत्यु भएको छ भने दुर्घटनाको कारण भने खुल्न नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
भेरी खबरको अन्त्यमा अब केही खेल खबर। आयोजक झापा 11 झापा गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। पहिलो क्वार्टर फाइनलमा हङकङ नेप्लेज एकाडेमीलाई 1-0 गोल अन्तरले पराजित गर्दै सेमी फाइनलको यात्रा तय गरेको हो। खेलको 41 मिनटमा झापाका क्याप्टेन कर्ण लिम्बुले गोल गर्दै टीमलाई जित दिलाउनु भएको हो। खेलको म्यान अफ द म्याच झापाका निशान खड्का घोषित हुँदै नगद 15,000 हात पार्न सफल हुनुभएको छ। यस्तै आजको खेलमा नेपाल आर्मी र सशस्त्र प्रहरी बीच प्रतिस्पर्धा हुने भएको छ। 27 गतेसम्म चल्ने प्रतियोगिताको विजेताले 12,50,000 र उपविजेताले 6,05,000 नगद प्राप्त गर्नेछन्।
खेलकै अर्को प्रसङ्गमा अखिल नेपाल फुटबल सङ्घ एन्फाले आफ्नो नयाँ लोगो र राष्ट्रिय टिमको प्रयोग गर्न नयाँ जर्सी सार्वजनिक गरेको छ। पत्रकार सम्मेलन गरेर नयाँ लोगो र जर्सी सार्वजनिक गरेको हो। राष्ट्रिय खेलकुद परिषद राखेपाका सदस्य सचिव केशव कुमार विष्टले एन्फा अध्यक्ष कर्म छिरिङ शेर्पा किल्मीको नेपालमा आधिकारिक विक्रेताका प्रतिनिधि प्रदीप न्यौपानी लगायतले सार्वजनिक गर्नुभएको हो। पोखराका सन्दीप तिवारीले एन्फाको नयाँ लोगो तयार गर्नुभएको हो। 570 प्रतिस्पर्धीलाई पछ्याउँदै तिवारीले लोगो उत्कृष्ट बनाउनु भएको हो। लोगो निर्माण गरे बापत एन्फाले तिवारीले 50,000 नगद पुरस्कार समेत दिएको छ। नयाँ लोगोमाथि सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ भने पुछारमा फुटबलको चिन्ह समेत राखिएको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
युवाहरूलाई उद्यमशील बनाउन राष्ट्रिय युवा परिषदले सुर्खेतका 7 समूहलाई 35,00,000 रकम दियो। युवाहरू उद्यमशील बन्दै
नेपालले वैशाख 4 गते भू उपग्रह प्रक्षेपण गर्ने।
केन्यामा हेलिकप्टर दुर्घटना हुँदा 4 जनाको मृत्यु, दुर्घटनाको कारण खुल्न बाँकी।
र आयोजक झापा 11 झापा गोल्ड कपको सेमी फाइनलमा प्रवेश, एन्फाको नयाँ लोगो सार्वजनिक। हौस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।